नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म रूपन्देही एफएम 102 MHz बाट हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष 2078-79 नीति तथा कार्यक्रमका सन्दर्भमा रहेर कार्यक्रम तयार पारे कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमहरूप्रति महिला पत्रकारहरूको दृष्टिकोण कस्तो रहेको छ, सो विषयमा सञ्चारिका समूह लुम्बिनी प्रदेशका महासचिव अमृता अनमोलको भनाई।
सामाजिक विकास, मानव अधिकार, लैङ्गिक विकास यिनीहरूलाई समेट्न सकिन्छ। यो क्षेत्रमा हेर्दाखेरिमा चाहिँ अलिक कमजोर हो कि बढ्यो जस्तो लाग्छ।
कार्यक्रममा प्रदेश सरकारको नीति तथा कार्यक्रमहरूप्रति नागरिक संस्थाहरूको धारणा के कस्तो रहेको छ, गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मीसँग गरिएको कुराकानी। प्रदेश सरकारको नीति तथा कार्यक्रमहरूप्रति पत्रकारको धारणा के छ, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलसँग गरिएको कुराकानी।
स्वास्थ्य शिक्षा र कृषिको राम्रै गरी बोलेको चाहिँ छ, हेरौँ अब त्यसलाई अब बजेटमा कसरी समेटिसकेपछि त्यसलाई कार्यान्वयन कस्तो हुन्छ भनेर हेरेको मलाई।
विश्लेषणको आँखामा लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमहरूका विषयमा विश्लेषक तथा अधिवक्ता युवराज कणेलसँग गरिएको कुराकानी।
शिक्षा, स्वास्थ्य, रोजगारी, स्वरोजगारी, विकास, आयोजनको अवसर, सामाजिक संरक्षण कार्यक्रम, गरिबी निवारण, जीवन स्तर सुधार, यो उद्देश्यले अहिले कार्यक्रम आएको पनि देखिन्छ।
पत्रकारको दृष्टिकोणबाट हेर्दा लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमहरू के कस्ता आए, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान उपाध्यक्ष भरत केसीसँग गरिएको कुराकानी। साथमा मानव अधिकार कर्मीको आँखामा लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमहरूका विषयमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका उपसचिव तथा सूचना अधिकारी सन्तोष आचार्यसँग गरिएको कुराकानीलाई आजको कार्यक्रममा समेटेका छौ। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ।
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुछ्नु, खोक्नु, हाच्यु गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौ र बचाऊ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रममा अब सुनौ लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2078-79 लागि प्रस्तुत गरेका नीति तथा कार्यक्रमका सन्दर्भमा तयार पारिएको रेडियो सामग्री। लुम्बिनी प्रदेश सरकारले जेठ 25 गते प्रस्तुत गरेको आर्थिक वर्ष 2078-79 नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको छ। कोरोना महामारीले थला परेको अर्थतन्त्रलाई चलायमान गराउन र नागरिकको जीवन स्तर उकास्ने गरी नीति तथा कार्यक्रमहरूले धेरै विषयवस्तुहरूलाई समेटेर नीति तथा कार्यक्रमहरू ल्याइएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा जेठ 25 गते प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखिएको छ। लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती अस्पताललाई प्रदेशको गौरवको योजनामा राखेर विशिष्टीकृत बनाउने भनिएको छ। त्यस्तै कोविड लगायतका महामारीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पूर्वाधार, औषधि, स्वास्थ्य उपकरणहरू, पर्याप्त जनशक्ति, विशेषज्ञ सहित सेवा प्रदान लगायतका कार्यक्रमहरू रहेका छन्। त्यस्तै शैक्षिक क्षेत्रको रूपान्तरण गर्नका लागि प्रदेश शिक्षा नीति तर्जुमा गर्नुका साथै प्रादेशिक शिक्षाका लागि आवश्यक मापदण्ड तथा कार्यविधि निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। त्यस्तै कृषिलाई म किसान प्रदेशको शान भन्ने नारा सहित कृषक सम्मान गुइठा रहितको भान्सा घर गोबर ग्यासमा परौभर भन्ने नाराका साथ गुइठालाई निरुत्साहित गर्ने अभियान रहेको छ। महिला किसान सहकारी बनाऊ गाउँघर खुसियाली जस्ता नीति तथा कार्यक्रमले प्राथमिकता पाएको छ। प्रदेश सरकारले लिएका नीति कार्यक्रमहरूलाई कार्यान्वयनमा लैजान सके सबैभन्दा ठूलो उपलब्धि त्यही हुनेछ। अब लागौं लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमहरूप्रति महिला पत्रकारहरूको दृष्टिकोणका विषयमा सञ्चारिका समूह लुम्बिनी प्रदेशका महासचिव अमृता अनमोल।
कोरोना रोकथाम कारण निष्क्रिय भएको अर्थतन्त्रलाई कसरी माथि उकास्न सकिन्छ भन्ने लक्ष्य देखा ल्याएको सबसे हेर्दाखेरिमा चाहिँ कृषि रोजगारीलाई अलिकति प्राथमिकता दिएको देखिन्छ। यो बाहेकका कुराहरू चाहिँ अलिकति गोप्छन्, जस्तै अब अस्पताल रोकथाम र नियन्त्रणका लागि भन्ने हो भने चाहिँ अस्पतालहरूको क्षमता वृद्धि छ, सबै विधा अस्पताल राखिने भनिएको छ, आयुर्वेद अस्पताल स्थापना भनिएको छ, अस्पतालसम्म सहज पहुँच बनाउनका लागि चाहिँ चेतनामूलक कार्यक्रम र फेरि जनशक्तिको वृद्धि गर्ने भनिएको छ। कोरोना रोकथाम उपचार र नियन्त्रणका लागि कार्यक्रम ठिकै होलान्। यस बाहेक प्राथमिकतामै राखेको कृषि र रोजगारी, कृषिका लागि चाहिँ उत्पादकत्व बढाउने, त्यसलाई कृषि कर्जा दिने, युवालाई कार्यक्रम ल्याउने, कृषि कर्मी रोजगार कार्यक्रम ल्याउने, अनुदानका कार्यक्रम सञ्चालन गर्ने भन्ने लगायतका छन् र यसबाट रोजगारी पनि बढाउन सकिन्छ। विदेशबाट शिक्षकहरू आएकालाई यहाँ चाहिँ उद्यमशीलताका कार्यक्रम चलाउने भनेर चाहिँ एउटा कोरोनाले खस्केको अर्थतन्त्रलाई उकास्ने खालका कार्यक्रम ल्याएको छ। यी त अब देखिने खालका आर्थिक विकासका कार्यक्रम भए सबैभन्दा ठुलो कुरा चाहिँ मानव विकास पनि हुन आउँछ, जसमा चाहिँ सामाजिक विकास, मानव अधिकार, लैङ्गिक विकास यिनीहरूलाई चाहिँ समेट्न सकिन्छ। यो क्षेत्रमा हेर्दाखेरिमा चाहिँ अलिक कमजोर हो कि बढ्यो जस्तो लाग्छ। केही कुरा समेटिएका छन्, जस्तो शिक्षाका कुरा गर्दाखेरिमा चाहिँ प्राविधिक धारका विद्यालयहरूलाई सहयोग कार्यक्रम भनेको छ, विद्यार्थीहरूलाई जडीबुटी पहिचान कार्यक्रम भनिएको छ, अनि सामुदायिक क्याम्पसहरूलाई चाहिँ अनुदानका कार्यक्रम भनिएको छ। त्यही गरेर लैङ्गिक हिंसाका कुरा गर्ने हो भने चाहिँ सामाजिक विकास र सुरक्षातर्फ असहाय बाल गृह सञ्चालन गर्न स्थानीय तहमा अनुदान दिने भनिएको छ। 109 स्थानीय तहमा बाल गृह सञ्चालन भयो भने त्यो राम्रै प्रभाव पार्ला। जोखिमका बाल बालिका र लैङ्गिक हिंसाबाट प्रभावितको संरक्षणका लागि प्रदेशमा बाल बालिकाका लागि छुट्टै र लैङ्गिक हिंसा प्रभावितका लागि छुट्टै पुनर्स्थापना गृह सञ्चालन गर्ने भनिएको छ। यो पनि राम्रै हुन सक्छ। पछाडि परेको वा पाइ वर्ग र वर्ग सामाजिक आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्ने उनीहरूलाई माथि उकास्नका लागि भनिएको छ। प्रदेशलाई बाल विवाह मुक्त बनाउनका लागि र सडक मानव मुक्त बनाउनका लागि नीति दिइने छ र दिशा अनुसारका कार्यक्रम सञ्चालन गर्ने भनिएको छ। प्रदेश र पूर्ण सरसफाइ अभियान सञ्चालन गर्ने एघार अभियानलाई सम्पन्न गर्ने भनिएको छ। यसबाट पनि केही रूपमा सामाजिक विकास हुन सक्छ। तर चाहिँ सामाजिक विकासका मानव अधिकारका मसिनो गरेर हेर्दाखेरिमा चाहिँ हिंसा निर्मीकरणका लागि के कार्यक्रम चलाइएला, प्रतिज्ञा स्थापना गर्नका लागि चाहिँ के नीति लिएला प्रदेशले, यो खालले चाहिँ खुलेर नीति कार्यक्रममा चाहिँ आएको देखिँदैन। चोडो रूपमा चाहिँ चेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ, माथि उठाउने खालका कार्यक्रम सञ्चालन गर्नेछ भनेर लेखिएको छ। यसलाई हामीले सबैभन्दा ठुलो कुरा बुझ्नुपर्ने के छ भन्दा नीति कार्यक्रम अहिले कोरोनालाई लक्षित गरेर लिएको, कोरोना रोकथाम र नियन्त्रण लक्षित गरेर ल्याएको, यसले तल खसालेको अर्थतन्त्रलाई उकास्न ल्याएको, यसमा चाहिँ सबै सहमत छ। तर यो कोरोनाको महामारी चलिरहँदा पनि मानव अधिकार उल्लङ्घन भन्दै हिंसाका कुराहरू, लैङ्गिक हिंसाका कुराहरू यी त भइराखेका छन्। जसलाई हटाउनका लागि के नीति लिला त प्रदेश सरकारले त्यो खालको नीति चाहिँ स्पष्ट रूपमा भनेको छैन। अब अहिलेसम्म प्रदेशले एउटा लैङ्गिक नीति पनि बनाउन सकेको छैन। अब एउटा कारणले मानव अधिकार नीति बनाएको छैन, त्यो खालको पनि यस्तातिर नआएको हो कि जस्तो लाग्छ, जसलाई चाहिँ बजेट आउने बेलासम्म सरकारले सुधार्न पर्ने।
उहाँ हुनुहुन्थ्यो संचारिका समूह लुम्बिनी प्रदेशका महासचिव अमृता अनमोल। अब सुनौ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमहरूप्रति नागरिक संस्थाहरूको धारणा के छ। गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मी,
यो सम्बोधनमा अधिकांश मुद्दाहरू मानव अधिकार मानवीयतामा आधारित रहेका छन्। हामीहरूले सरकारले सधैँ हार्डवेयरलाई मात्रै प्राथमिकता दिन्छ, भौतिक पूर्वाधारलाई मात्रै प्राथमिकता दिन्छ, मानवीयता मानव अधिकार र उनीहरूको संरक्षण ध्यान दिएन भनेर आम संस्थाहरू नागरिक समाजबाट यो कुराहरू आइरहेको थियो। मैले अहिले हेरेँ ती बुदाहरूमा एउटा 14 कुरा बुदामा चालु रहेका कार्यक्रमको बारेमा तिनलाई निरन्तरता दिने कुराहरू लेखिएको छ र 151 गुणाहरूमा आगामी नीति तथा कार्यक्रमको बारेमा सम्बोधन गरिएको छ। सामान्यत प्रदेश सरकारले एउटा मध्यम खाले मझौला खाले योजनाहरू तर्जुमा गर्नुपर्छ र त्यो नै उपयुक्त हुन्छ। राष्ट्रिय गौरवका आयोजनाहरू संघीय सरकारले आयोजना गर्छ, त्यसपछि आफ्नो स्थानीय सरकारले भित्र रहेका जुन साना ससाना योजनाहरू आफ्नो पालिकाभित्र मात्रै रहेर उसले सञ्चालन गर्ने गर्छ भने प्रदेश सरकारको काम के भन्दा अन्तरपालिकाको बिचमा जिल्लाको बिचमा समन्वय समस्त किसिमका मजौला खाले योजनाहरू ल्याउनु पर्ने हो र त्यसै अनुसार नीति तथा कार्यक्रममा सम्बोधन भएको छ। र गैर सरकारी संस्थाले राम्रो छ भन्नको कारण के भन्दा यसले निजी तथा गैर सरकारी क्षेत्रलाई पनि समन्वय गरेर साथमा लिएर अगाडि बढ्ने भन्ने कुराहरू उल्लेख गरेको छ। 162 नम्बर बुदामा के भनेको छ भने नेपाल सरकार प्रदेश सरकार तथा आर्थिक योजना नीति कार्यक्रम र बजेटसँग सामञ्जस्यता कायम गर्दै निजी क्षेत्र गैर सरकारी क्षेत्र सामुदायिक संस्थासँगको समन्वय सहकार्यमा प्रदेशको रणनीतिक कार्ययोजना सहित विकास निर्माण र व्यवस्थापन गर्न दीर्घकालीन योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ भनेर फेरि गैर सरकारी संस्थाहरूको पनि साझेदारी सहकार्य र नीति दीर्घकालीन योजना बनाउने क्रममा पनि गैर सरकारी संस्थालाई राखेर बनाउने भन्ने कुराहरू राखेको छ। वास्तवमा यो प्रदेश सरकारले लिएको यो सामाजिक संस्था मैत्री जुन एउटा यो नीति तथा कार्यक्रम सम्बोधन भएको छ भन्ने कुरा मैले लिएको छु। अब यसमा धेरै कुराहरू आएका छन्। अब स्वास्थ्य क्षेत्रमा पनि 30 नम्बर बुझामा भने जस्तो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तीन तहका सरकार र गैर सरकारी संस्था एवं निजी क्षेत्रको समेत सहयोग भइरहेको छ भन्ने कुराहरू बुझा नम्बर 30 र उनीहरूको सहयोग लिएर स्वास्थ्य क्षेत्रमा पनि अगाडि बढ्ने भन्ने कुराहरू यसमा समावेश गरेको छ। तथापि हामी सामाजिक अभियन्ताको तर्फबाट हेर्दा जुन एउटा नीति कार्यक्रम छ मानव अधिकार र मानवीयता मैत्री आएको छ, यसमा बौद्धिक अपाङ्गताहरूको लागि पनि एउटा आवास विद्यालय स्थापना गर्ने रुबन्धेको कञ्चन गाउँपालिकामा भन्ने कुराहरू राखेको छ। बौद्धिक अपाङ्गता सुस्त मनस्थिति लगायतका अब विभिन्न पिछडिएका वर्गहरू महिलाहरू आदिवासी यो सबैलाई समेट्ने किसिमले लक्षित वर्गका कार्यक्रमहरूमा बढीभन्दा बढी ध्यान दिएको मैले।
उहाँ हुनुहुन्थ्यो गैर सरकारी संस्था महासंघ लुम्बिनीका अध्यक्ष गोविन्द प्रसाद रेग्मी। अब लागौ विश्लेषकको आँखामा लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमहरूका विषयमा विश्लेषक तथा अधिवक्ता युवराज कणेल।
लुम्बिनी प्रदेशले स्थापना कालदेखि समृद्ध प्रदेश सुखी जनता भन्ने जुन एउटा दीर्घकालीन सोच बनाई आफ्ना कार्यक्रमहरू स्थापनाका अहिले 2 वर्षहरूमा विकास निर्माण कार्यहरूलाई बढी ध्यान दिएको थियो भने गत वर्षदेखि खास गरी कोविड उत्पन्न समस्याहरूले गर्दा सामाजिक क्षेत्रमा ध्यान दिनुपर्ने एउटा बाध्यात्मक अवस्था पनि त्यस कारणले गर्दा अहिलेको बजेट हेर्दा सामाजिक क्षेत्रलाई अलि बढी प्राथमिकता दिएर नीति कार्यक्रमहरूले हेर्दा यो सामाजिक क्षेत्रलाई बढी प्राथमिकता दिएको चाहिँ पाइन्छ। स्वास्थ्य सुरक्षा रक्षादेखि लिएर खानेपानीका व्यवस्थासम्मै सबै सामाजिक क्षेत्रमा आउँछन्। यी सबै यस्ता कुराहरू यहाँ त्यसमा चाहिँ गरेका छन्। त्यस कारण अहिले खास गरी हामीले हेर्दाखेरि आर्थिक सामाजिक रूपमा विपन्न भएर परिवार व्यक्तिको गुणस्तर शिक्षा स्वास्थ्य रोजगारी स्वरोजगारी शिक्षा आयोजनको अवसर सामाजिक संरक्षण कार्यक्रम गरिबी निवारण जीवन स्तर सुधार यो उद्देश्यले अहिले कार्यक्रम आएको पनि देखिन्छ।
विगतका वर्षहरूमा सरकारले आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार ओझेलमा परेका कुराहरू बाहिर आइरहन्थे, अहिले चाहिँ मानवीय विकासलाई पनि अझ जुन नीति तथा कार्यक्रममा समेटिएको छ भन्नु भएको छ, यहाँको विचारमा लुम्बिनी प्रदेश सरकारले अहिले ती तथा कार्यक्रमहरू निर्माण गर्यो, ती विगतको तुलनामा मानव अधिकार मैत्री छन् भन्न खोज्नु भएको हो?
प्रदेशको रणनीतिमा तारकीय लैङ्गिक समानता प्रवर्धन गर्ने, नीतिको शासन कायम गर्ने, प्रत्याबद्ध गर्ने, यी दुईटा कुराहरूलाई पनि मुख्य एउटा नीति आफ्नो योजनाको चाहिँ अंश बनाएको थियो। जस अन्तर्गत सामाजिक समावेशिताका कुराहरू थिए, नीतिको शासन सदाचार पारदर्शिता जवाबदेहीदेखि लिएर हिंसाको अन्त्य, लैङ्गिक समानता, महिला सशक्तिकरण जस्ता कुराहरू थिए। त्यो आवधि योजनामा भए पनि त्यसको बिम्ब चाहिँ नीति कार्यक्रमहरूमा देखिएको चाहिँ थिएन। जबकि हाम्रो सामाजिक रूपमा बहिष्करणमा परेका समुदाय ठुलो छ, राजनीतिक आर्थिक रूपमा चाहिँ पछाडि परेका समुदाय ठुलो छ, भेदभाव पूर्ण, त्यस्तो चाहिँ आत्महत्याका हत्याका केसहरू हुने अथवा हिंसा बढी हुने प्रदेश मध्येमा पर्छ, ती कुराहरूलाई विगतमा खासै सम्बोधन गरेको चाहिँ पाइन्थेन। तुलनात्मक रूपले हेर्दा गत वर्षभन्दा अहिले अलिक बढी नै ध्यान दिएको हो जस्तो लाग्छ। अन्त केही कार्यक्रम निरन्तरता खान जस्तो सुकेरी स्याहारका कुराहरू, यो अधिकार प्रजन अधिकारसित सम्बन्धित कुराहरू, जस्तो गर्भवतीहरू हस्पिटल पुग्न पाएर मर्थे त्यसको लागि निशुल्क एम्बुलेन्स दिने कुरा, अथवा जोखिम क्षेत्रका गर्भवती महिलालाई निशुल्क हवाई उपचार गर्ने कुराहरू, प्रजनन अधिकारसित सम्बन्धित कुराहरू हुन्थे, अनि पढेका सबै सरकारी स्वास्थ्य संस्थाबाट निशुल्क स्वास्थ्य संस्था प्रदान गर्ने अनि कुरा आएको छ, जो चाहिँ हाम्रो स्वास्थ्य अधिकारका कुराहरू चाहिँ आयो, अनि रोगीहरूको कुरा चाहिँ आएको छ, अनि त्यसपछि साथसाथै अहिले ठुलो समस्या देखिएको नागरिकहरूको स्वास्थ्य जोखिममा गएको स्वास्थ्य जन्ने करहरू व्यवस्थाका कुराहरू, यी कुराहरू अहिले नागरिकलाई केन्द्रमा राखेको चाहिँ लेखिएको छ।
अहिले लुम्बिनी प्रदेश सरकारले जुन प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरूको सबैभन्दा राम्रो पाटो चाहिँ यहाँ एउटा विश्लेषक भएर हेरिरहँदाखेरि, कानूनको विज्ञता पनि यहाँले राख्नुहुन्छ, त्यो हिसाबले हेर्दाखेरि सबैभन्दा राम्रो पाटो चाहिँ के देख्नुहुन्छ यहाँले?
मैले एउटा देखेको भन्ने त जबसम्म शैक्षिक अवस्था सुधार आउँदैन तबसम्म अन्य अधिकारहरू आउँदैन, त्यसकारणले गर्दा साथसाथै पछाडि परिएका मुस्लिम समुदायका छात्रको शिक्षामा सहभागिता मृद्धि हुने अथवा महिला शिक्षालाई जोड दिने यो एउटा कार्यक्रम आएको छ, यसले राम्रो देखिएको छ। जस्तै अल्पसंख्यकको आर्थिक सामाजिक सशक्तिकरण, लोपोन्मुख सीमान्तीय अल्पसंख्यक समुदायको ल्याएका यिनको भाषाको लिपिको संस्कृतिको संरक्षण गर्ने कुराहरू एउटा छ, त्यसलाई हामीले राम्रो रूपमा चाहिँ लिन सक्छौँ।
हामी कुराकानीको अन्तिममा छौँ, योजना तथा कार्यक्रमलाई अझै राम्रो बनाउनको लागि, अझै पूरक बनाउनको लागि सबै नागरिकले मेरो कार्यक्रम हो, मेरो नीति हो भन्ने गराउनको लागि के गर्न सक्नु पर्थ्यो भन्ने लाग्छ यहाँलाई?
हाम्रो क्षेत्रगत रूपमा हामी अलग अलग किसिमले हाम्रो आवश्यकता छन्, त्यसकारणले सामाजिकीकरणमा ल्याउनको लागि अथवा अधिकार रक्षा गर्नको लागि यति किसिमका कार्यक्रमहरू हुन सक्दैन, त्यसकारणले पाकेको लागि र तलबको लागि समुदायमा आधारित स्थानीय समस्याहरू तत्काल सम्बोधन हुन सक्ने किसिमका कार्यक्रमहरू आउनुपर्छ, जुन चाहिँ नीति तथा कार्यक्रममा भाव मात्र आउने कुरा हो, त्यो भाव चाहिँ यहाँ झल्किएको छ, र बजेट विनियोजन गरेर कार्यक्रम बनाउँदाखेरि प्रत्यक्ष सम्बन्धितसम्म पुग्ने किसिमका कार्यक्रमहरू, जस्तै महिलाका कुराहरू चाहिँ उठेको छ अथवा सीमान्तका कुराहरू चाहिँ उठेको छ, त्यस्तो नागरिकका कुराहरू उठेको छ, तिनीहरूले प्रत्यक्ष रूपमा लाभ पाउन सक्ने किसिमले एकदमै टोकिएका स्थितिकृत कार्यक्रमहरू ल्याउन सकियो भने त्यो नीति कार्यक्रमहरू पनि सफल हुन्छ, र हामीले यसमा केही खोलेका केही पाटोहरू नीति कार्यक्रमहरूमा छ, र कतिपय परम्परागत कुराहरू जस्तो बाल विवाह, बाल श्रम, सडक बाल बालिका, स्वास्थ्य पालिका बनाउने होइन, यसमा चाहिँ प्रदेशको सहयोगमा गरिनेछ, पत्थर लगाइनेछ भन्नुभन्दा पनि प्रत्यक्ष प्रदेश स्थानीय पालिकाको सहयोगमा यस्तो कार्यक्रम गरिनेछ भन्नुभन्दा पनि प्रदेशले निर्देशन दिन सक्ने, यस्तो चाहिँ आफू प्रत्यक्ष रूपमा गरिनेछ गर्नेछौँ भन्ने किसिमको कार्यक्रम ल्याउन सकिन्थ्यो भने विश्वास चाहिँ जित्न सकिन्थ्यो र कार्यान्वयनमा जान्छन् भन्ने कुरा मान्न सकिन्थ्यो।
उहाँ हुनुहुन्थ्यो विश्लेषक तथा अधिवक्ता युवराज कणेल, प्रदेश सरकारका नीति तथा कार्यक्रमहरूका विषयमा दृष्टिकोण राख्दै हुनुहुन्थ्यो। अब सुनौ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रति पत्रकारको धारणा के छ? नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल,
संचार कर्मीको हिसाब मानव अधिकार कर्मीको हिसाब हेर्दा चाहिँ त्यति चाहिँ सकारात्मक जस्तो देखिँदैन, तुलनात्मक रूपमा चाहिँ यसले अलिक जोड दिएको चाहिँ देखिन्छ। अब अहिलेको हाम्रो आवश्यकता भनेको भले हामी संचार कर्मी र हामी मानव अधिकारको कुरामा गरिरहँदा सबैभन्दा ठुलो स्वास्थ्य रहेछ मानिसको भन्ने कुरामा चाहिँ हामीले महसुस गर्न बाध्य भयौँ, त्यहाँदेखि अलिकति स्वास्थ्यतर्फ अलिक केन्द्रित भएको र चाहिँ शिक्षातर्फ केन्द्रित भएको चाहिँ मैले मानेको छु। सँगसँगै अलिकति संचार मैत्री भनेर चाहिँ जुन संचार माध्यम संचार कर्मीहरू क्षमता अभिवृद्धि गर्ने तालिमहरू गर्ने क्षेत्रहरू चाहिँ केही हदसम्म चाहिँ धेरै बोल्नु पर्थ्यो, तर चाहिँ यो बोल्न नसकेको कारण चाहिँ मलाई लाग्छ
प्रदेश सरकारका नीति तथा कार्यक्रम मध्ये सबैभन्दा यहाँलाई एकदमै राम्रो लागेको पक्ष, सबैभन्दा राम्रो समेटेको पक्ष चाहिँ यहाँलाई के लाग्छ? हामी कुराकानीको अन्तिममा छौ। विशेष गरेर यहाँले प्रदेश सरकारका नीति तथा कार्यक्रमहरूलाई नियालिरहँदाखेरि एउटा संचारकर्मीको आँखाले विश्लेषण गर्दा अझै यो नीति तथा कार्यक्रम पूरक गराउनको लागि अझै यी विषयहरूलाई अझ जोड दिएको भए हुने थियो भन्ने खालको केही यहाँले देख्नुहुन्छ?
अब मैले सुरुमै भनेको थिएँ स्वास्थ्य र शिक्षामा अलिकति बोल्नु चाहिँ स्वाभाविक हो। त्यही सँगसँगै जसरी स्वास्थ्य र शिक्षामा बोलिरहेको छ सरकार नीति तथा कार्यक्रममा, त्यसै गरी यो नागरिकका लागि पनि नागरिकलाई सूचित गर्ने नाममा जुन मिडियाको हकमा पनि अलिकति बोल्नु पर्थ्यो। किन हामीले जतिसुकै राम्रा कार्यक्रमहरू राम्रा नीतिहरू बनाए सञ्चार मैत्री हुन सकेन भने, अब नागरिक मैत्री हुन सकेन भने मलाई लाग्छ यसले कार्यान्वयन पक्ष एकदम कमजोर हुन्छ। त्यस कारणले अलिकति हामीले बुझ्नुपर्ने के हो भने सरकार पक्षले बुझ्नुपर्ने नागरिक समाज अथवा नीति निर्माता बस्ने व्यक्तिहरू बुझ्नुपर्ने के हो भन्दा सञ्चार माध्यम सञ्चार कर्मीहरू अधिकार कर्मीहरूका पनि आवाज बनिदिनु पर्थ्यो हामीले नीतिगत कार्यक्रममा उहाँहरूले भन्नुपर्ने भन्नु पर्थ्यो। र त्यो कति अलिक नपरिगम जस्तो लागिरहेको छ। त्यसैले अब हेरौँ अनि बजेटमा के कसरी सम्बोधन हुन्छ होइन, संसदले हेर्दा पुरागत रूपमा हेर्दा त ठिकै देखिन्छ, तर अब त्यति एकदमै प्रभावकारी मेरा साथै भन्ने छैन, मेरामा त्यति पनि अवस्था पनि थियो केही कुनै नराम्रो अवस्था पनि छैन, किनभने परम्परागत खालकै नै आइरहेको छ। त्यस कारणले अलिकति हामीले अलिक फरक खालको आउनु पर्छ।
उहाँ हुनुहुन्थ्यो नेपाल पत्रकार महासङ्घ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रदेश सरकारका नीति तथा कार्यक्रमका विषयमा धारणा राख्दै हुनुहुन्थ्यो। अब सुनौ पत्रकारको दृष्टिकोणबाट हेर्दा लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमहरू के कस्ता आए। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान उपाध्यक्ष भरत केसी,
खास गरी शिक्षा र स्वास्थ्यमा बढी केन्द्रित भएको देखिन्छ, जो नागरिकका सबभन्दा महत्वपूर्ण अधिकारको रूपमा नभई नहुने मौलिक अधिकारको रूपमा चाहिँ संविधानले पनि व्यवस्था गरेको विषय हुन्, यी विषयलाई चाहिँ सम्बोधन गर्ने गरी यो नीति कार्यक्रम आएको जस्तो लाग्छ मलाई। मैले त्यसरी बुझाएको छु। अहिले झन् अझ कस्तो छ भने कोरोनाको निकै महामारी हामी चाहिँ विश्व नै आक्रान्त भएको अवस्थामा प्रदेश सरकारले कोरोनालाई कसरी नियन्त्रण गर्न सकिन्छ, संक्रमणलाई कसरी नियन्त्रण गर्न सकिन्छ र जनतालाई कोरोना संक्रमित भएका नागरिकहरूलाई कसरी स्वास्थ्य सुरक्षा दिन सकिन्छ, स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने ढङ्गले यी कार्यक्रम अगाडि सारेको जस्तो देखिन्छ। सँगसँगै नागरिकको स्वास्थ्यलाई कोरोना मात्रै होइन अन्य किसिमका स्वास्थ्यहरूलाई पनि यो सेवा स्वास्थ्य सेवा उपलब्ध गराउने हिसाबले भौतिक पूर्वाधारको क्षेत्रमा होस् अन्य क्षेत्रहरूमा स्वास्थ्यका अन्य क्षेत्रहरूमा पनि नीति कार्यक्रमले सम्बोधन गरेको जस्तो मलाई लाग्छ।
विशेष गरेर विगतका दिनहरूमा लुम्बिनी प्रदेश सरकारले विगतका दुई वर्षलाई भौतिक पूर्वाधार निर्माणमा केन्द्रित गरेका कुराहरू, प्रदेश सरकार त्यति आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारमा त्यति केन्द्रित भएन भन्ने कुराहरू भइरहेका थिए। यद्यपि अहिले यहाँले पनि भन्नुभयो शिक्षा र स्वास्थ्यमा बढी केन्द्रित गरेको छ, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारलाई चाहिँ अहिले बढी जोड दिएको छ भन्ने कुरा गरिरहँदाखेरि कतै नीति कार्यक्रममा त आए, बजेटमा पनि यो कुराहरूलाई प्रदेश सरकारले समेट्छ कि समेट्दैन भन्ने एउटा आशंकाहरू पनि आम नागरिकमा छ। एउटा संचारकर्मीको हिसाबले यसलाई कसरी लिनु भएको छ, यहाँले कसरी विश्लेषण गर्नुहुन्छ?
बजेटको मुख्य आधार भनेको नीति कार्यक्रम नै हो। नीति कार्यक्रमलाई आधार बनाएर बजेट निर्माण गर्ने हो सरकारले। त्यस अर्थमा चाहिँ यी अहिले सम्बोधन गरेका विषयहरू बजेटमा समय समेटिँदैनन् कि भन्ने जुन आशंका गर्नु अब आम नागरिकको हिसाबले भन्ने हिसाबले चाहिँ त्यो चाहिँ आशंका गर्नु त्यसलाई अनुपयुक्त त मानिँदैन। तर यो विश्वव्यापी मान्यता हो, सरकारले बजेट निर्माण गर्दाखेरि त्यसभन्दा अगाडि आएको चाहिँ नीति र कार्यक्रमलाई आधार बनाएरै बजेट निर्माण गर्छ र बजेटले सम्बोधन गर्छ नीति कार्यक्रमलाई भन्ने मान्यता राखिने भएको हुनाले स्वाभाविक रूपमा चाहिँ नीति कार्यक्रममा आएका कुराहरू बजेट समेटिन्छन्। धेरै थोरै होला, कुनै विषय अलिक बढी चाहिँ जोडका साथ उठला, अहिलेको सबभन्दा जोडतोडका साथ उठाउनै पर्ने अथवा अहिले सम्बोधन गर्नै पर्ने विषय भनेको स्वास्थ्य विषय, स्वास्थ्यकै क्षेत्र हो। कोरोना संक्रमणलाई नियन्त्रण गर्ने कुराहरू, कोरोना संक्रमणबाट आक्रान्त भएका जनताहरूलाई कसरी स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने विषय नै हो। त्यस विषयलाई अलिक बढी जोडतोडका साथ अलिक बढी सम्बोधन होला, तर अन्य विषयलाई चाहिँ नीति कार्यक्रममा उठेका विषयहरू ठ्याक्कै चाहिँ नसमेटिने भन्ने कुरा त होइन। अब तपाईँले भन्नुभयो त्यस नागरिकका आर्थिक, सामाजिक, सांस्कृतिक विषयहरू जुन छन् ती विषयहरूलाई कसरी सम्बोधन गरिरहेको छ भन्ने कुरा तपाईँले आफै पनि भन्नु हो, विगतमा भन्दा यसपटक चाहिँ अलिक प्रभावकारी ढङ्गले अलिक सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ हो। हामी पनि त्यस्तरी नै हामीले पनि बुझ्ने गरेका छौँ, त्यो स्वाभाविक रूपमा हो।
अन्तिममा यो जुन नीति तथा कार्यक्रमलाई नागरिकले मेरो हो भन्ने अनुभूति गराउन के गर्न जरुरी देख्नुहुन्छ?
यसको त मुख्य कुरा त कार्यान्वयनकै पाटो हो। बजेटमा समेटिसकेपछि बजेट कार्यान्वयन र नीति कार्यक्रम अनुसार चाहिँ बजेटलाई कार्यान्वयन गर्न सकियो भने नागरिकले अपनत्व सिर्जना गर्न सक्छन्। नागरिक मैत्री नीति कार्यक्रममा आएको छ, नागरिक मैत्री नीति कार्यक्रमलाई कार्यान्वयनमा चाहिँ जोड दियो भने, बजेटलाई बजेटमा सम्बोधन गरेर कार्यान्वयनमा जोड दियो भने स्वाभाविकमा यो चाहिँ नागरिक मैत्री हुन्छ, जनता मैत्री हुन्छ भन्ने लाग्छ मलाई।
उहाँ हुनुहुन्थ्यो नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान उपाध्यक्ष भरत केसी, प्रदेश सरकारका नीतिका विषयमा आफ्ना धारणा राख्दै हुनुहुन्थ्यो। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानवाधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब लागौं मानवाधिकार कर्मीको आँखामा प्रदेश सरकारको नीति तथा कार्यक्रमहरूका विषयमा राष्ट्रिय मानवाधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका उपसचिव तथा सूचना अधिकारी सन्तोष आचार्य।
कार्यक्रम मानव अधिकारको दृष्टिकोण चाहिँ अहिले मैले भनेका कुराहरू ती समुदायहरूलाई समेटेको हुँदा समग्रतामा राम्रै रहेको मैले पाएको छु।
लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दाखेरि विगतका तुलनामा चाहिँ यो मानव अधिकार मैत्री छ, नागरिक मैत्री छ, सबै समुदाय वर्ग समुदायको आवाजलाई समेटिने खालको भनिएको छ। यहाँले सरसर्ती हेर्दाखेरि यहाँले पनि कुरा गरिसक्नु भएको छ, यो मानव अधिकार मैत्री नै छ, र यसमा पनि अझै राम्रो एकदमै यसलाई निहाल्दाखेरि यहाँले अघि भन्नुभयो कार्यान्वयनको बाटो के हुन्छ होला, सबैभन्दा महत्वपूर्ण पाटो चाहिँ कार्यान्वयन भइसकेपछि त्यसको रिजल्टको समीक्षा गर्ने यहाँले जोड दिनुभयो। अब यी राम्रा नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नको लागि एउटा मानव अधिकार कर्मीले कसरी कार्यान्वयन होस् भन्ने चाहनुहुन्छ?
तथा कार्यक्रमहरूलाई टाइमिङ फ्रेम अथवा फ्रेमवर्क बनाएर यो कार्यक्रमलाई यो समयमा यसरी कार्यान्वयन गराउनुपर्छ भनेर पहिलो चाहिँ यो नीति तथा कार्यक्रम पास हुने बित्तिकै लुम्बिनी सरकारले कार्ययोजना निर्माण गर्छ। त्यो कार्ययोजना चाहिँ यस्तो हो, त्यसमा चाहिँ सबैलाई पारदर्शी ढङ्गले सबैले थाहा पाउने गरी त्यो सार्वजनिक गरिनुपर्छ, ताकि कार्यान्वयन यो जस्तो एउटा उत्पादनको आधारमा अनुदान प्रणाली लागू गर्ने भनेर यो नीति तथा कार्यक्रमको बुढा नम्बर 5 भने यो कार्यक्रम मैले थाहा पाउँदा 2052 सालमा दीर्घकालीन कृषि नीति आउँदादेखि यो हरेक नीति तथा कार्यक्रममा यो आउँछ। आजसम्म कार्यान्वयनमा गएको छैन र कार्यान्वयनमा नजाएर को जिम्मेवार भनेर जिम्मेवार निकाय पनि तोकिएको छैन। त्यसैले जस्तो यो कार्यान्वयन गर्ने हो भने यो कार्यान्वयन गर्न यो नीतिदेखि सुरु हुन्छ, त्यसको कार्यान्वयन गर्ने जिम्मेवार निकाय यो हो, अनुगमन गर्ने निकाय यो हो, अनुगमन कार्यान्वयन भए नभएको कुरा अनुगमन गर्ने निकायले मुख्यमन्त्रीका अथवा कसलाई मोनिटरिङको गर्ने निकाय त्यसले तुरुन्तै कार्यान्वयन गरेन भने एउटा यस्तो शक्तिशाली निकाय भरिकरण तयार गर्नुपर्छ, जसले कार्यान्वयन नहुने बित्तिकै त्यस त्यो कार्यान्वयनमा लैजान अर्को दिन एक दिन ढिला भयो भने पनि त्यसको चाहिँ भोलिपल्टैदेखि एक्सन सुरु गर्ने फ्रेमवर्क तयार गरियो भने त्यसले अघि मैले भनेका यो नीति तथा कार्यक्रमले मानव अधिकारको दृष्टिकोणमा सकारात्मक परिवर्तन हामी भन्दा राम्रो खोजी गर्छौँ, भन्दा राम्रो खोजी गर्ने कुरालाई सहयोग पुर्याउँछ भन्ने मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका उपसचिव तथा सूचना अधिकारी सन्तोष आचार्य। यिनै विषय वस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगंज। हामीलाई nepalganj@insec.org.np पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा बिसी पनि बिदा चाहन्छु। नमस्कार।